بسم اللہ الرحمن الرحیم، قل اعوذ برب الفلق، من شر ما خلق، ومن شر غاسق اذا وقب، ومن شر النفاثات في العقد، ومن شر حاسد اذا حسد. صلوات پڑھیں محمد اور آل. یہ سورہ مکہ میں نازل ہوئی، مکی ہے. بسم اللہ الرحمن الرحیم، شروع اللہ کے نام سے جو بڑا مہربان نہایت رحم کرنے والا ہے. یعنی انسان کو پناہ کس سے حاصل کرنی چاہیے، کون سی چیز انسان کو پناہ دے سکتی ہے؟ خدا کی رحیمیت، خدا کی رحمانیت. قل اعوذ برب الفلق، کہہ دو اعوذ، میں پناہ مانگتا ہوں برب الفلق. فلق، رب کو ہم نے بتایا کہ رب ہدایت اور لوازمات ہدایت فراہم کرنے والے کو رب کہتے ہیں، رحمان اور رحیم کو رب کہتے ہیں. اور الہیت اور ہے، خدا کی ایک صفت ہے ربوبیت. ربوبیت آئی کب خداوند عالم کے ساتھ؟ یہ صفت لگی کب؟ جب مخلوق کا تصور آیا، مخلوق جب پیدا ہوئی. خداوند عالم مربی بنا، مدبر بنا، منظم کرنے والا بنا اس مخلوق کو. قل اعوذ برب الفلق، فلق کسے کہتے ہیں؟ فلق کا لغوی معنی ہے جدا کرنا. فلق کا لغوی معنی ہے، راغب اصفہانی کہتے ہیں کہ جدا کرنے کے معنی میں ہے فلق. بے معنی صبح آئی کہ خداوند عالم انسان کو جدا کرتا ہے تاریکی سے اور روشنی میں لے آتا ہے. اللہ نور السماوات والارض، خداوند عالم آسمانوں اور زمینوں کا نور ہے. یا اللہ ولی الذین آمنوا یخرجہم من الظلمات الی النور. بس خداوند عالم کی ولایت میں اگر کوئی شخص آ جائے تو وہ تاریکیوں سے نور کی طرف آ جاتا ہے. نور کا فائدہ ہم نے بتایا کہ نور کا فائدہ کیا ہے. نور دو چیزیں فراہم کرتا ہے انسان کو، دو چیزیں انسان کو ملتی ہیں. ایک، چلنا سیکھتا ہے. انسان چلے کیسے، کہاں قدم اٹھائے، قدم کہاں اٹھانا ہے یہ بھی ضروری ہے کہ کہاں ایسا نہ ہو کہ میرا قدم کہیں نقصان میں چلا جائے، میرا قدم کہیں اٹھ جائے نقصان میں، کہیں نفع میں. بس کس کا کام ہے، کون سی چیز ہے جو انسان کو صحیح قدم اٹھانے پہ آمادہ کرے گی؟ نور. تبھی کہا وجعلنا له نورا، ہم نے اس کے لیے نور قرار دیا. یمشی به فی الناس، جو جس کے ذریعے وہ لوگوں میں چلتا ہے. ایک اور چیز نور فراہم کرتا ہے، وہ ہے حیات طیبہ. حیات طیبہ جب انسان کو ملے تو انسان دوسروں سے ممتاز ہو جاتا ہے، دوسروں سے الگ ہو جاتا ہے حیات طیبہ کے ذریعے. دو زندگیاں ہیں ہماری، ایک حیوانی زندگی ہے. حیوانی زندگی میں کھانا پینا اٹھنا سونا جو ہم کر رہے ہیں وہی حیوان کر رہے ہیں. ایک حیات طیبہ ہے. حیات طیبہ کیا ہے؟ حیات طیبہ ایسی زندگی جس کے ذریعے انسان دوسروں سے اشرف ہو جائے، دوسروں سے ممتاز ہو جائے، دوسروں سے الگ ہو جائے، خلافت کا مستحق آ کے بنے، خلیفہ الہی کا مستحق بنے انسان. کہا اومن کان میتن فاحییناہو، بھلا جو مردہ ہو ہم اسے زندہ نہیں کرتے. یہ زندگی ملتی کیسے ہے؟ کہا وجعلنا له نورا، ہم اس کے لیے نور قرار دیتے ہیں. بس حیات طیبہ انسان کو ملتی ہے جب انسان کی زندگی میں نور آ جائے، جب انسان کی زندگی میں نور آ جائے. نور کہاں سے آئے گا؟ کہا کہ نور آئے گا ولایت خدا سے. انسان حقیقی خدا کو سرپرست بنائے. ایک ضروری نقطہ ہے جس کو بار بار کہنا، جس کو بڑی زندگی میں بڑی ضرورت پڑے گی. حقیقی خدا تک پہنچنے کے لیے حقیقی امام کا ہونا ضروری ہے. یہ ایک اصول بنا دیں کہ حقیقی امام کے بغیر حقیقی خدا بھی نہیں مل سکتا انسان کو. بس وجعلنا له نورا، بس حیات طیبہ جب انسان کو ملے، علامہ طباطبائی فرماتے ہیں وہ جو دیکھتا ہے اور کوئی نہیں دیکھتا، وہ جو سمجھتا ہے اور کوئی نہیں سمجھتا، وہ جو محسوس کرتا ہے اور کوئی نہیں محسوس کرتا. تبھی رسول اکرم نے فرمایا علی علیہ السلام سے، کیا علی، فإنی نور इन्नी उरी नूर अल वही, बेशक मैं नूरे वही को देखता हूं। फइन्नक तस्मा मा अस्मा, ए अली तू वही सुनता है जो मैं सुनता हूं, तू वही देखता है जो मैं देखता हूं। यह है हयात तैयबा। हयात तैयबा यह है कि इंसान यहां वो महसूस करे जो हकीकत में मबनी है, हकीकी तौर पे खुदावंद आलम की तरफ से जो बातनी रहमत नाजिल हो रही है उसे महसूस करे, उसे वो उसका नुजूल देखे, उसका उतरना देखे। बस इंसान आया गुंजाइश है, मासूम ही यहां तक पहुंच सकता है। हाँ, मासूम इस हयात तैयबा में बाला दर्जे पे कायम है, दर्जाए आला पे कायम है मासूम, लेकिन रसूल अकरम फरमाते हैं कि गुंजाइश मौजूद है। वालेकुम सलाम, गुंजाइश मौजूद है। कहा कि लौला तमज़ा फी बिही कुलूबकुम, अगर तुम्हारे दिल मसरूफ ना होते दुनिया की मोहब्बत में, तुम भी वही सुनते जो मैं सुनता हूं, तुम वही देखते जो मैं देखता हूं। बस इंसान जो है इस नूर को महसूस करे, नूर को महसूस करके कहे कुल आऊज़ु बिरब्बिल फलक, कह दो रसूल के मैं पनाह मांगता हूं फलक, रोशनी को ले आने वाले, अंधेरे को जुदा करने वाले, सुबह को ले आने वाले परवरदिगार से, कुल आऊज़ु बिरब्बिल फलक मिन शर्र मा खलक, उस शर से जो मखलूक से है। ये ना कीजिएगा तर्जमा के उस शर से जो खुदावंद आलम ने पैदा किया। पहली वाली सूरा में बहस हो चुकी है कि खुदावंद आलम ने किसी शर को पैदा नहीं किया। जो उस हाँ जी जो उसने पैदा किया, ये तर्जमा इन्होंने ये किया है कि जो उसने पैदा किया। मिन हाँ जी मुफसरीन कहते हैं कि मिन शर मा खलक से मुराद ये है जो मखलूक से शर है, जो मखलूक की जानिब से शर है उससे मैं पनाह मांगता हूं। बस शर खुदावंदे आलम की तरफ से नहीं। तभी कहा कुरान करीम ने बियद कल खैर, तुम्हारे दस्ते कुदरत से सिर्फ खैर है। इन नकाला कुल्ल शैइन कदीर, बेशक तू हर चीज पे कादर है। अगर रवायात में जाएं, रवायात में भी जनाबे जाबिर ने सवाल किया रसूल अकरम से कि सबसे पहली चीज कौन सी खल्क हुई, कहा कि नूर मोहम्मदी, नूर नबी, तेरे नबी के नूर को। उसके बाद रसूल ने फरमाया सुम्मा खलक कुल खैरिन, फिर खुदावंद आलम ने हर खैर को खलक किया। बस खुदावंद आलम ने शर को पैदा नहीं किया, शैतान ने खुद शर का इरादा किया। शैतान को वजूद देना बुरी बात नहीं, शैतान ने खुद इरादा किया है शर का, ये बुरा है। खुद इरादा किससे हुआ है, मखलूक से हुआ है शर का, न खालिक से। खालिक का इरादा इरादा खैर था। तभी अगर कोई चाकू बनाए तो आप उसे बुरा भला नहीं कह सकते। हाँ, अगर मजलूम की गर्दन पे यह चाकू चलाया जाए, चलाने वाले को आप बुरा कहेंगे। बस खुदावंदे आलम की तरफ से कोई शर नहीं, शर है तो किससे है, मिन शर मा खलक, मखलूकात की तरफ से जो शर है उससे मैं पनाह मांगता हूं। बस ये मखलूकात का शर इंसान की जिंदगी पे असरअंदाज है, इंसान की जिंदगी पे असरअंदाज होता है। बस इससे क्या मांगनी चाहिए, पनाह मांगनी चाहिए। बताएंगे कि इसमें से एक शर क्या है, हसद है। एक शर क्या है, हसद है कि जनाबे यूसुफ भी इससे महफूज नहीं रहे, यहां तक के जनाबे हाबील भी इसी हसद की बिना पे कत्ल किए गए। बस मिन शर मा खलक व मिन शर गासिकिन इज़ा वकब, और उस तारीकी के शर से, उस तारीकी के शर से। गासिकिन के दो माना लेते हैं कलाम अरब में, यहां तो जो शुरू वाली तारीकी होती है वो मुराद है मुफस्सरीन की, या मुराद है शदीद तारीकी। बस यहां तो शदीद तारीकी मुराद है, शदीद तारीकी से पनाह मांगता हूं। इजा वकब, इजा वकब आके बताता है कि शुरू वाली तारीकी बेहतर है, यह तर्जुमा करना शुरू वाली तारीकी से, जब वो दाखिल होने लगे, जब वो दाखिल होने लगे, जब इंसान के اندر تاریکی آئے تو اس کا ولی، اس کا سرپرست شیطان بن جاتا ہے. کہا کہ شیطان ان لوگوں کا سرپرست ہے جن کو وہ نور سے نکالتا ہے. کس کی طرف؟ اندھیروں کی طرف، تاریکیوں کی طرف. بس انسان جب نور سے ہٹنے لگے، نور سے جدا ہونے لگے تو تاریکی میں آ جاتا ہے، ولایت شیطان میں آ جاتا ہے. جب انسان ولایت شیطان میں آ جائے تو محفوظ قلعے سے نکل جاتا ہے. محفوظ قلعے سے جب نکل جائے تو اسی پہ خوف ہے، اسی پہ غم ہے. اولیاء الہی کون ہیں؟ لا خوف علیہم ولا ہم یحزنون. اولیاء الہی وہ ہیں جن پہ کوئی خوف اور غم طاری نہیں ہوتا. اور اولیاء شیطان کیا ہیں؟ جو جن پہ خوف اور غم ہمیشہ طاری ہو، بے سکونی ہمیشہ ہو ان کی زندگی میں. بس تبھی قرآن کریم نے کہا کہ الذین آمنوا، جو لوگ ایمان لے آئے، وتطمئن قلوبہم، اور ان کے دل مطمئن ہوئے، بذکر اللہ، خدا کے ذکر سے. الا بذکر اللہ تطمئن القلوب، خدا کے ذکر سے ہی. ذاکر کہتے کیسے ہیں؟ ذکر، ذکر سے ذاکر ہے. ذاکر کہتے کیسے ہیں؟ ذاکر بڑی اعلیٰ صفت ہے قرآن کریم میں، بڑی اعلیٰ صفت. یہ صفت راسخون فی العلم کی ہے. قرآن کریم میں جو راسخون فی العلم کو بیان کیا گیا تو ان کی ایک صفت ذکر بتائی گئی، ذاکر ہیں یہ لوگ. وما یذکر الا اول الالباب، نصیحت نہیں لیتے، ذکر نہیں لیتے مگر صاحبان عقل. ذاکر کہتے کیسے ہیں؟ راغب اصفہانی کہتے ہیں ذاکر وہ ہے جو مقدمے سے نتیجے تک پہنچے. ذاکر وہ ہے جو مقدمے سے نتیجے تک پہنچے، اسے ذاکر کہا جاتا ہے. علامہ طباطبائی کہتے ہیں کہ ذاکر ایک حقیقت سے دوسری حقیقت تک پہنچنے والے کو ذاکر کہتے ہیں. ایک حقیقت سے دوسری حقیقت تک پہنچنے والے کو ذاکر کہتے ہیں. کہا وما یعلم تاویلہ الا اللہ والراسخون فی العلم، تاویل نہیں جانتے اس قرآن کی مگر کون؟ خدا اور راسخون فی العلم. بس راسخون فی العلم کو علم آیا. وما یعلم مقدمہ، علم مقدمے کے بعد کہتے کیا ہیں؟ یقولون کل، ہاں یقولون آمنا بہ، کہتے ہیں ہم ایمان لے آئے اس پہ. وکل من عند ربنا، اور ہر ایک چیز ہمارے رب کی طرف سے. بس علم کے بعد ان میں ایمان کی زیادتی آتی ہے. یہ مقدمہ علم اور زیادتی کیا؟ ایمان. مقدمے سے نتیجے تک پہنچتے ہیں ذاکرین. تبھی کہا کہ قرآن کی جو لوگ تلاوت کرتے ہیں، ایمان والے تلاوت کرتے ہیں تو ان کے ایمان میں زیادتی ہوتی ہے. بس ذہن میں رکھیے گا، حاملان قرآن ہیں کون؟ حاملان قرآن، ایک قاری قرآن ہے، ایک حامل قرآن ہے. ایک قاری قرآن ہے، ایک حامل قرآن ہے. حاملان قرآن ذاکرین ہیں. ذاکرین کون سے؟ جو مقدمے سے نتیجے تک پہنچے. جو مقدمے سے نتیجے تک نہ پہنچے اسے قرآن کریم ذاکر نہیں کہتا، بس اسے قاری کہتا ہے. اسے کیا کہتا ہے؟ قاری. قاری جو تدبر کے بغیر ہو، جو قرآن کے بتائے ہوئے اعمال پہ عمل پیرا نہ ہو، جو قرآن کے بتائے ہوئے اخلاق پہ اخلاق سے آراستہ نہ ہو، اسے قرآن قاری قرآن کہتا ہے، حامل قرآن، ذاکر قرآن نہیں کہتا. ذاکر قرآن وہ ہے جو مقدمے سے نتیجے تک پہنچے، مقدمہ اس پہ اثر ڈالے اور نتیجہ آ جائے. تبھی امام فرماتے ہیں کہ حامل قرآن کون ہے؟ امام جعفر صادق علیہ السلام کے سلام فرماتے ہیں امام کہ حامل قرآن وہ ہے جو قرآن کے حدود کی پاسداری کرتے ہیں، حروف کو اپنی جگہ پہ رکھتے ہیں، حروف کو اپنی جگہ پہ رکھتے ہیں، اور اس کے بتا ہوئے احکام کو بجا لاتے ہیں، اس کی منع کی ہوئی چیزوں سے پرہیز کرتے ہیں، ان کی مثالوں سے عبرت لیتے ہیں، قرآن کریم کی مثالوں سے عبرت لیتے ہیں. بس یہ حاملان قرآن ہیں، ذاکران قرآن ہیں. کون ہے جو اس تاریکی سے پناہ مانگے؟ حامل قرآن کون ہے جو اس تاریکی سے پناہ مانگے؟ کہا کہ وہ حامل قرآن ہی، ذاکر ہی اس تاریکی سے دور ہو سکتا ہے. وَمِن شَرِّ غَاسِقٍ، اس تاریکی اول شب تاریکی سے पनाह मांग के शर से पनाह मांगता हूं, इजा व कब, जब वो दाखिल होने लगे, जब वो दाखिल हो, व मिन शर नफासात फिल उकद, और औरतों के जादू से जो गिरहों में करती हैं। गिरह किनाया है, गिरहों में करती है, गिरह किनाया है मुस्तहकम मजबूती में, कि मजबूती को खत्म करती हैं ये अपने जादू से। अब सवाल ये है, खास तौर पे क्यों जिक्र किया गया औरतों का? सवाल ये है कि खास तौर पे औरतों का क्यों जिक्र किया गया? वजह यह है, गौर से सुनिएगा, मर्द की तरफ से भी शर है, मर्द की तरफ से भी शर है, लेकिन जो शर औरत की तरफ से सादिर हो उसकी ताकत ज्यादा है, उसकी शिद्दत ज्यादा है। क्यों? क्योंकि औरतों में हुस्न जमाल। आप देखिएगा, ये जो वसवास, वसवसा डालने वाला हर चीज के इश्तिहार में लेके कौन, किससे आता है? हो मर्दों का इश्तिहार, लेकिन लेके कैसे किसे आएगा? क्यों? वजह क्या है? वजह यह है कि इसमें ज्यादा असर है। कुरान करीम ने बड़े इशारे किए हैं। अगर आप सूरह यूसुफ को पढ़ते हैं तो सूरह यूसुफ में मक्कारी जुलेखा ने की, लेकिन सबको कहा गया, इन कैदकुन अज़ीमुन, तुम सब औरतों का की चाल बड़ी ज्यादा है। वजह क्या है? वजह यह है कि क्योंकि तुम में हुस्न व जमाल ज्यादा है, बस हुस्न व जमाल की वजह से तुम्हारे मकर शर में असर ज्यादा है दूसरों की निस्बत। बस कुरान करीम ने सूरह आल इमरान में, अगर आप सूरह आल इमरान की आयत है, सलावात पढ़े मोहम्मद और आल, ये आयत है 14, زُيِّنَ لِلنَّاسِ حُبُّ الشَّهَوَاتِ مِنَ النِّسَاءِ وَالْبَنِينَ وَالْقَنَاطِيرِ الْمُقَنطَرَةِ مِنَ الذَّهَبِ وَالْفِضَّةِ وَالْخَيْلِ الْمُسَوَّمَةِ وَالْأَنْعَامِ وَالْحَرْثِ ذَلِكَ مَتَاعُ الْحَيَاةِ الدُّنْيَا وَاللَّهُ عِنْدَهُ حُسْنُ الْمَآبِ. زینت، فائل دو ہیں اس زینت کے، ایک دفعہ اس زینت کا فائل خداوند عالم ہے. خداوند عالم نے اس جہاں کو زینت والا کیوں بنایا؟ سوال یہ ہے، خداوند عالم نے اس جہاں کو زینت والا کیوں بنایا؟ غذا میں لذت کیوں رکھی؟ غذا میں لذت کیوں رکھی؟ غذا میں لذت اس لیے رکھی کہ تاکہ یہ انسان شخصی طور پہ باقی رہے، جب یہ باقی رہے گا میری عبادت کرنے کے لیے آئے گا. انسان کی نسل کی زیادتی کے لیے نکاح کو رکھا، اور نکاح میں لذت کو رکھا تاکہ یہ اپنی نسل کو بڑھائے. نسل جب بڑھے گی اور قرب خدا حاصل کرے گی، تبھی قرآن کریم نے کہا کہ اے انسان، تیرا ہر ارد گرد، ہر چیز جس سے تیرا واسطہ پڑتا ہے، زینت والا بنایا، لذت والا بنایا. بچے کیوں پیارے لگتے ہیں؟ فطرت میں ڈال دیا. بچے کیوں پیارے لگتے ہیں؟ کیونکہ اس بچے، یہ بچہ تجھے پیارا نہ لگے تو کبھی بھی اس کی طرف قدم نہیں اٹھائے گا، تکلیفات کو سہے گا نہیں. بس تکلیفات سہنے کے لیے تیار ہو جا. سمجھیں کہ مشقت والا کام کھیل کھیل کے دوران سکھا دیا قرآن کریم نے یا خداوند عالم نے. آپ بچے کو چلنا سکھاتے ہیں، ایسے پکڑ کے چلائیں گے تو نہیں چل سکے گا. کھیل کھیل کے دوران چلنا بھی سیکھ جائے گا، یہ مشقت والا کام بھی کر جائے گا. بس ڈاکٹر بچے کو تندرست دیکھنا چاہتا ہے، صحت مند دیکھنا چاہتا ہے، تو میٹھی دوائی دے گا تاکہ یہ دوائی شوق سے پیئے، شوق سے پیئے اور اسے صحت حاصل ہو، صحت مند ہو جائیے. بس قرآن کریم نے، خداوند عالم نے بھی یہ فرمایا کہ انسان، میں نے بھی اس ڈاکٹر کی مانند تیری ہر چیز کو جو تیرے ساتھ تعلق رکھتی ہے، میں نے زینت والا، لذت والا بنایا تاکہ تو قرب خدا حاصل کرے. اب آیت سنیے گا سورہ کہف کی، اِنَّا جَعَلْنَا مَا عَلَى الْأَرْضِ زِينَةً لَهَا، ہم نے جو کچھ اس زمین پہ پیدا کیا وہ زینت بنایا. کیوں؟ لِنَبْلُوَهُمْ أَيُّهُمْ أَحْسَنُ عَمَلًا، تاکہ ہم آزمائیں کہ ان میں سے سب سے زیادہ بہتر عمل کرنے والا کون ہے. بس خداوند عالم نے کیوں ہمارا ارد گرد زینت والا لذت والا بنایا؟ لِنَبْلُوَهُمْ أَيُّهُمْ أَحْسَنُ عَمَلًا، تاکہ ہم آزمائیں کہ ان میں سے سب سے بہتر عمل کرنے والا کون ہے. تبھی کہا کہ ہم نے تیرے آسمان کو بھی مثال کے طور پہ، ہاں جی، ہم نے مزین کر دیا تیرے آسمان کو بھی مثال کے طور پہ. آپ کو یہاں بلایا جائے، درس میں بلایا جائے، شت بھی نہ ہو، شت پہ پنکھا بھی نہ لگا ہو، لائٹ بھی نہ ہو، دھوپ لگ رہی ہو، نیچے فرش بھی نہ ہو، تپتی ہوئی ریت ہو، بیٹھیں گے آپ؟ نہیں، کہیں گے کہ مولانا سے کہیں گے کہ ہمارے ہاں زیادہ انتظام ہے، یا اس منتظم کو کہیں گے کہ ہمارے ہاں صحیح انتظام ہے، آپ ادھر بھیج دیں. بس خداوند عالم نے کہا کہ تیرے فرش کو بھی میں نے زینت والا بنایا ہے. نا جالنا ما علی الارض، جو کچھ ہم نے زمین پہ قرار دیا زینت قرار دیا، اور تیرے آسمان کو بھی ہم نے زینت والا بنایا. انا زینا سماء الدنیا بزینت الکواکب، ہم نے تیرے آسمان کو بھی ستاروں کی زینت سے مزین کیا. یہاں تک نہیں کہا تیرا مال اور اولاد تیرے لیے زینت بنایا ہم نے. المال والبنون زینت الحیات الدنیا، دنیا کی زندگی کی زینت ہے یہ. کیوں؟ لِنَبْلُوَهُمْ أَيُّهُمْ أَحْسَنُ عَمَلًا، تاکہ ہم آزمائیں، تاکہ یہ قرب خدا کی طرف بڑھے. اب سوال یہ ہے، ڈاکٹر نے بچے کے لیے میٹھی دوائی تو بنائی، بچہ ٹھیک ہونے کے باوجود بھی اس دوائی کو استعمال کرے تو قصور کس کا ہوا؟ باپ لے آئے فٹ بال کو کہ بچہ تندرست بنے، ورزش کرے، بچہ فٹ بالر بنے، قصور کس کا ہوا؟ قصور بچے کا ہوا، باپ کی نیت یہ نہیں. تبھی قرآن کریم نے کہا کہ اے انسان، اگر تو اس دنیا کو ہدف بنا لے تو یہ دنیا تیرے لیے کھیل اور تماشا ہے. کہا وما ھذہ الحیاۃ الدنیا الا لعب و لہو. کھیل اور تماشا کسے کہا جاتا ہے؟ جو اصلی ہدف سے دور کر دے. لیکن آیا خدا کھیل اور تماشا کرنے والا کہلائے گا؟ نہیں. کہا وما خلقنا الارض والسماء وما بینہما لاعبین، ہم نے کھیل اور تماشا کرنے کے لیے اس کو خلق نہیں کیا تھا. بس زینت کسے بناتا ہے انسان؟ آیا اس دنیا کو حقیقی زینت سمجھتا ہے، یا اس دنیا کو، لذت والی دنیا کو وسیلہ بناتا ہے حقیقی زینت تک پہنچنے کے لیے؟ حقیقی زینت کیا قرار دی؟ وہ بھی خداوند عالم نے بتا دی، وہ بھی خداوند عالم نے بتا دی. کہا ولکن حبب اللہ الیکم الایمان، خداوند عالم نے تمہارے لیے پسند کیا ہے ایمان کو. وَزَيَّنَهُ فِي قُلُوبِكُمْ، اور مزین کر دیا اسے تمہارے دلوں میں. بس یہ مادی لذت کیوں قرار دی؟ تاکہ حقیقی زینت تک پہنچے. یا خداوند عالم، کیا حقیقی زینت ہے؟ کہا کہ حقیقی زینت کیا ہے؟ ایمان، تیرے دل میں ایمان آئے. پڑھتے ہوں گے کہ پاکیزہ رزق ہم نے نکالا ہے، وَالطَّيِّبَاتِ مِنَ الرِّزْقِ. کہا کہ یہ زینت ہے. قُلْ هِيَ زِينَةٌ، یہ زینت ہے کن کے لیے؟ الذین آمنوا، جو لوگ ایمان لے آئے. بس پاکیزہ رزق کو زینت والا بنایا تاکہ ایمان مضبوط ہو انسان کا. بس ہدف تیرا کیا ہے؟ یہ مادیت میں، مادے میں زینت رکھی، لذت رکھی میں نے کھانے میں، ہر چیز میں، تاکہ تو بھی سالم رہے، تیری نسل بھی سالم رہے، بڑھتی رہے تیری نسل، بڑھتی رہے تو لے کہاں، کہاں لے آ تو اسے؟ کہا یا ایھا الذین آمنوا خذوا زینتکم عند کل مسجد، اے ایمان والو، لے آؤ اپنی زینت کو مسجد میں، یعنی خدا کے ہاں سجدہ کراؤ اسے، انا ختم کراؤ، خدا کا ماننے والا بناؤ اسے. بس قرآن کریم نے ایک نظام دے دیا انسان کو، اگر انسان اسے مسجد میں نہ لے آئے کس کے پاس لے جائے گا؟ شیطان کے پاس. پر شیطان اس کے لیے زینت والا بنے گا. ہدف کیا بنے گا انسان کا؟ خواہشات نفسانی. وہی کہا اس آیت نے، زین للناس حب الشہوات من النساء والبنین والقناطیر المقنطرۃ من الذهب والفضۃ والخیل المسومۃ والانعام. مزین کر دیا گیا ہے لوگوں کے لیے خواہشات نفسانی کی محبت، ان میں سے خواہشات نفسانی کی محبت میں سے اہم ترین چیز کیا ہے جو انسان کو سب سے زیادہ بہکاتی ہے؟ من النساء، عورتیں. बस औरतों का, औरतों में पॉजिटिव होके देखिएगा, औरतों में हुस्न जमाल ज्यादा है, इस वजह से शर भी उनसे जो सादर हो वो ज्यादा ताकतवर है मर्दों की बनिस्बत। मर्द से भी शर सादर होता है, उससे इनकार नहीं किया जा रहा। बस हुब्बु शहवात मिनन निसा वल बनीन, उसके बाद किसका असर है औलाद का। उसके बाद तीसरी चीज, कनातीर अल मुकंतरत मिन अज़हब वल फिज़्ज़ा, औलाद माल, औलाद उसके बाद है, क्योंकि औलाद की खातिर वो माल को भी छोड़ देता है इंसान। बहुत सारी चीजें देखी होंगी कि अगर बाप को जरूरत हो औलाद की तरबियत की, या तो बसा औकात बहुत सी राहें, बहुत से तरीके वो छोड़ देता है जहां से वो उसे माल हासिल हो, आके टाइम देता है किसको, औलाद। बस औलाद है, उसके बाद माल है, उसके बाद बाकी चीजें हैं, गाड़ियां हैं, चौपाए हैं और खेतियां हैं। बस हमारे उस्ताद कहते हैं कि कुरान में एक लफ्ज अगर मुकद्दम आ जाए, पहले आ जाए, और एक लफ्ज बाद में आ जाए, इसमें राज है। राज निसा को रा पहले क्यों रखा, क्योंकि इसमें राज था। तभी सूरह फलक में कहा कि उससे शर मांगो रसूल जो औरतें जादू करती हैं। और ये आजकल शर शैतान इससे बड़ा फायदा उठा रहा है, हर जगह पे औरत, जहां जरूरत नहीं थी वहां भी डाल दिया औरत। बस क्यों, क्योंकि इंसान की जिंदगी पे असरअंदाज ज्यादा ख्वाहिशात नफसानी की तरफ ले जाने वाली चीज क्या है। तभी कहा वमिन शर्रिन नफासात फिल उकद, उकद किनाया है कि गिरहों की तरफ, मुहकमात को कमजोर कर देती हैं ये, मजबूती को खत्म कर देती हैं ये, ईमान की मजबूती खत्म कर देती हैं। नूर में जो इंसान खड़ा होता है वो निकल के कहां आ जाता है, तारीकी की तरफ आ जाता है। बस हमने पहले, इससे पहले कहा था कि अली अलैहिस्सलाम फरमाते हैं कि शैतान ने अपने चेले बनाए हुए हैं, शैतान खुद नहीं आता बल्कि अपने चेले बनाए हुए हैं उनको इस्तेमाल करता है, जुबान उनकी इस्तेमाल करता है, आंख उनकी इस्तेमाल करता है, उनको शरीक करार देता है अपनी सल्तनत में, अपनी हुकूमत में। बस ये ना समझिएगा कि शैतान तन्हा आएगा, वो तो नजर नहीं आता, नहीं, शैतान अपने चेले को जरूर ले आएगा, अपने मानने वाले को, अपने ताबे को जरूर ले आएगा। वमिन शर्र नफासात फिल उकद, उकद यानी मजबूती को कमजोर करती है, वमिन शर्र हासिद इज़ा हसद, और हासिद के शर से जब वो हसद करे। अजीब हो जाता है इंसान के लिए जब इंसान हसद करे, अपने मासूम से भाई को कुएं में गिरा देता है, रहम तक नहीं आता उसके दिल में। हसद, रागिब इस्फहानी कहते हैं कि हसद यानी खुद को बड़ा समझना अपने फेल में और अपने कौल में। हसद यानी ये खुद को बड़ा समझना अपने कौल में कि मेरा कौल ही सही है, अगरचे उसका गलत हो, दलील के मुताबिक ना हो, और अपने फेल में कि मेरा फेल ही सही है। दूसरे के फेल को हसद होता कहां है, कुरान करीम ने कहा है कि हसद खुदा की मिली हुई नेमत में होता है। जब खुदा कोई नेमत उसे दे और इंसान हसद करे, ये है हसद जो नेगेटिव है। हाँ, वो हसद शुमार नहीं होगा कि शैतान की विलायत में कोई आ जाए और हम हसद करने लगे, ये हसद हसद नहीं है, ये नहीं अनिल मुनकर है, ये आप रोकना चाहते हैं, आप दिल से आप रोक रहे हैं, दिल से आप नापसंद कर रहे हैं, ये नहीं अनिल मुनकर है। हसद क्या है, खुदा की मिली हुई चीज में, खुदा की मिली हुई नेमत में इंसान खुद तो कोता रहा, खुद तो कोई मेहनत नहीं की, लेकिन इंसान को, दूसरे इंसान को जो मिली हुई हो नेमत, उससे जलना, उससे अपने आप को बरतर समझना। सबसे पहले हसद किससे हुआ, शैतान से। इंसान को अफजल करार दिया गया, वजाहत भी की गई, खुदावंद आलम ने वजाहत भी की, इन्नी आलम माला तालमून अल्लम अल आदम अल अस्मा कुल्लहा। क्यों ये खिलाफत मिली आदम को, क्योंकि ये अस्माए कुल्ली का इल्म का मुस्तहक था, काबिलियत थी इसके पास अस्माए कुल्ली की, कामिलियत की तरफ ये जा सकता है। बस इस वजह से मुस्तहक था, काबिलियत थी इसकी, इस्तेदाद था इसके पास, सलाहियत थी इसके पास। बस हसद कहते कैसे हैं, हसद यानी खुद को बड़ा समझना अपने कौल में भी और अपने फेल में भी। अली अलैहिस्सलाम फरमाते हैं, अली अलैहिस्सलाम का कौल इसलिए पहले पड़ा है ताकि आपको मुताबिकत लगे अली की और कुरान की। बाद में मैं आयत पढ़ूंगा, इन्नल कुफ्र असलहू अल हसद, कुफ्र की असल हसद है। कुफ्र पैदा कहां से होता है? हसद से। इन्नल कुफ्र असलहू अल हसद। तभी सूरह बकरा की आयत नंबर 109 ने कहा, अहले किताब कौन है? यरुद्दूनकुम मिन बाद ईमानकुम कुफारन हसदा, वो पलटाते हैं तुम्हें तुम्हारे ईमान के बाद कुफारन हसदा, सबसे ज्यादा कुफर करने वाले और हसद करने वाले बना देते हैं इंसान को। और इस्तफादा किससे करते हैं ये अहले किताब? शर्रिन नफासात से, शर्रिन नफासात से। यहां भी, यहां के मीडिया को भी तरीका किसने दिया? इन्होंने ही दिया। बस अहले किताब चाहते यह हैं कि तुम अपने ईमान के बाद पलटो किसमें? कुफारन हसदा, कुफर और हसद में सबसे ज्यादा कुफर करने वाले। तभी अली अलैहिस्सलाम फरमाते हैं, इन्नल कुफर असलहू अल असद, कुफर की खुद असल हसद है, हासिद है। अली अलैहिस्सलाम फरमाते हैं, अल हासिदु यज़रहु यज़हरु वुद्दुहु फी अक्वालिही, हासिद जब आपके पास आए तो जाहिर ये करेगा, बातों से ये जाहिर करेगा कि वो आपसे मोहब्बत करता है, बातों से वो आपसे आपका मुहिब होगा। वह बुग्ज़ुहू फी अफ़ाल ही, और जो फेल अंजाम देगा वो बुग्ज़ वाला अंजाम देगा आपके लिए। बस मुनाफिक भी जो इस्लाम में मुनाफिक है, उसकी असल भी क्या है? हसद है। मुनाफिकत की असल भी खुद हसद है। तभी रसूल अकरम फरमाते हैं कि मुझे इतना खौफ मुशरिक से नहीं जितना मुनाफिक से, मुझे इतना खौफ मुशरिक से नहीं जितना मुनाफिक से है। बस हसद इंसान को पहुंचाता कहां है? हसद में आके इंसान अपने भाई का कत्ल कर रहा हो, शौक से कत्ल कर रहा हो, शौक से। कुरान करीम ने कहा, इशारा दिया, फवतवत लहू नफ्सहु कत्ल अखीहे फकतलहु फअसबह मिनल खासिरीन, शौक दिलाया काबील को कि वो हाबील का कत्ल करे, शौक से आया, रगबत से आया और उसने कत्ल कर दिया। हसदा के इंसान को वहां तक पहुंचाता है कि अपने खूनी रिश्ते में भी लिहाज इंसान नहीं करता, खूनी रिश्ते में मासूम बच्चे को भी कुएं में डाल देता है हासिद। और सबसे ज्यादा कुफर हसद किससे किया गया? सबसे ज्यादा हसद किससे किया गया? खुतबात इमाम हुसैन ने जो खुतबात दिए हैं उसमें भी इशारा किया है इमाम हुसैन ने। और वाज़े जो रवायत है वो इमाम जाफर सादिक अलैहिस्सलाम की है, नहनु वल्ला यहसुदून, खुदा की कसम हम वो हस्तियां हैं जिनसे सबसे ज्यादा हसद किया गया, हम वो हस्तियां हैं जब सबसे ज्यादा इस जहां में हमसे हसद किया गया, यूसुफ से ज्यादा हसद हमसे किया गया, हाबील से ज्यादा हसद हमसे किया गया, मूसा से ज्यादा हसद हमसे किया गया। बस सूरह फलक में आखिरी जुमले में खुदावंदे आलम ये फरमा रहा है कि इंसान, ए रसूल खुदा, तू पना मांग जब उस हासिद से, जब वो हसद करने लगे, जब वो हसद करने लगता है तो किसी को नहीं सुनता, किसी रिश्ते को मद्देनजर नहीं रखता, किसी चीज को न खुदा को मद्देनजर रखता है, न खूनी रिश्तों को मद्देनजर रखता है, और अपने भाई को कुएं में डाल देता है, मासूम बच्चे को कुएं में डाल देता है। बस हसद इंसान को यहां तक पहुंचाता है। और हसद की असल क्या है? हमने पहले बयान की है, अना, खुद को बड़ा समझना, अपनी अना को हर जगह बरतर रखना, बालातर रखना, अना अना अना। बस ये अना इंसान की पहुंचाती कहां है? अना इंसान को एक उसमें से दिली बीमारी है हसद, हसद तक पहुंचाती है। बाकी इंशाल्लाह وقت بہ وقت ذکر کرتے رہیں گے، گاہی بہ گاہی ذکر کریں گے کہ نفاق بھی ہے، جھوٹ بھی ہے، غیبت بھی ہے، یہ ساری انا کی وجہ سے ہی ہیں دلی بیماریاں، بہت ساری بیماریاں دلی. وصلی اللہ علی محمد و اہل بیت الطاہرین.